أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال ربي أن يكون لي غلام وكانت امرأتي عاقرا وقد بلغت من الكبر عتيا. گفتگو ہماری سورہ مبارک مریم میں جاری ہے اور آج انشاءاللہ اس کی آٹھویں آیت کہ جس میں حضرت زکریہ یہ فرما رہے ہیں کہ پروردگار ان یکونی غلام کہ مجھے اولاد کیسے ہو سکتی ہے، مجھے بیٹا کیسے عطا ہو سکتا ہے اس حال میں کہ وکانت امرأتی عاقرا کہ میری بیوی تو بانج ہے، میری بیوی کے اندر بھی بچہ پیدا کرنے کی صلاحیت نہیں ہے. وقد بلغت من الکبر عتیا اور دوسری جانب میں بھی بہت زیادہ بوڑھا ہو چکا ہوں، بہت زیادہ ضعیف ہو چکا ہوں. اب یہ آپ دیکھ رہے ہیں کلمہ عتیا آیا ہے کہ یہ اس وقت استعمال ہوتا ہے، اس کے اصل معنی استکبار کے ہیں، اس کے اصل معنی حد سے تجاوز کرنے کے ہیں. یعنی جو حد تھی جہاں پر عادی حالت میں انسان کو اولاد عطا ہو سکتی ہے، میں اس حد سے تجاوز کر چکا ہوں، یعنی اب کوئی مادی ذریعے سے مجھے اولاد عطا ہی نہیں ہو سکتی. کہ راغب اصفہانی نے بھی اس کے یہیں پر یہ معنی کیے کہ عتیا سے مراد یہ کہ اب اگر علاج بھی کروا لیا جائے، اب اگر معالجہ بھی کروا لیا جائے، اب اگر فرض کریں کوئی مادی وسائل کو بھی بروئے کار لایا جائے، تب بھی میں عمر کے اس اسٹیج پر اور اس جگہ پر پہنچ چکا ہوں کہ اب مجھے اولاد عطا نہیں ہو سکتی. اور میری ذات میں بھی ہے، اور آپ جانتے ہیں کہ پہلے بھی حضرت زکریہ نے بات کی تھی کہ انی واحن العظم منی واشتعل الراس شیبہ، کہ میرے بال بھی بڑھاپے کی وجہ سے سارے سفید ہو چکے ہیں، میری ہڈیاں بھی کمزور ہو چکی ہیں، جو جسم کا اہم ترین رکن ہوتا ہے وہ بھی کمزور ہو چکا ہے، تو اس کی اتباع میں پورا جسم میرا ضعیف اور ناتواں ہے، اور میری بیوی بھی بانج ہے، تو اس موقع پر مجھے کیسے اولاد عطا ہو سکتی ہے. اب آپ دیکھیں کہ حضرت زکریہ یہ بات کیوں کہہ رہے ہیں؟ پروردگار متعال نے تو یہ ارشاد فرمایا تھا انا نبشرک بغلام اسمہ یحییٰ لم نجعل له من قبل سمیا، کہ اے زکریہ ہم تمہیں ایک ایسی اولاد کی بشارت دیتے ہیں جس کا نام یحییٰ ہے، اور اس سے پہلے یہ نام نہیں رکھا گیا. اور آپ جانتے ہیں کہ سمیا کے دو معنی کیے گئے، ایک ہم نام کا معنی، یعنی اس سے پہلے کوئی بھی ایسا ہم نام شخص دنیا میں نہیں آیا، اور ایک معنی یہ ہے کہ کوئی بھی ایسی صفات والا اس دنیا میں نہیں آیا. یہ دونوں معنی کیے گئے ہیں اس کے. تو پروردگار متعال تو بشارت دے رہا ہے کہ ہم تمہیں ایک اولاد کی بشارت دے رہے ہیں، ایک غلام کی بشارت دے رہے ہیں، ایک فرزند اور ایک جوان سال بیٹے کی بشارت دے رہے ہیں. تو اس پر حضرت زکریہ کو تو خوش ہونا چاہیے، تو وہ یہ کیوں فرما رہے ہیں کہ پروردگار مجھے اولاد کیسے عطا ہو سکتی ہے، انا یکون لی غلام، مجھے کیسے اولاد عطا ہو سکتی ہے، اور میں میری یہ حالت ہے، میری بیوی کی یہ حالت ہے. اب آپ دیکھیں کہ حضرت نے یہ بات کیوں کی. بعض لوگوں نے کہا کہ اس بات کو بعید سمجھ رہے تھے. یہاں آگاہ جواد عاملی صاحب فرما رہے ہیں نا یہ بات نہیں ہے، یعنی پروردگار نے جو یہ بشارت دی ہے اس کو استبعاد اور بعید نہیں سمجھ رہے تھے. کیوں؟ اس کی کیا دلیل ہے؟ دلیل یہ ہے کہ پہلے خود حضرت زکریہ یہ کہہ چکے ہیں کہ پروردگار میں جب تجھ سے دعا کرتا ہوں اس وقت تو میری دعا قبول فرماتا ہے. ولم اکم بے دعائے کا رب بھی شقیہ، پروردگار میں کبھی بھی محروم نہیں رہا ہوں تجھ سے دعا کرنے میں، یعنی جب جب میں نے تجھ سے دعا کی تب تب تو نے میری دعا کو قبول فرمایا، اور اس کے بعد خود دعا بھی فرما رہے ہیں. وہب لی من لدنک ولیا، کہ پروردگار صرف مجھے اپنی جانب سے، صرف اپنی جانب سے مجھے ایک ولی اور ایک فرزند عطا فرما. پروردگار بھی بشارت دے رہا ہے انا نبشرک بغلام اسمہ یحییٰ لم نجعل له من قبل سمیا. تو یہ سارے مراحل کو طے کرنے کے بعد اب حضرت زکریہ یہ کیوں کہہ رہے ہیں کہ ربی انا یکون لی غلام، کہ پروردگار مجھے کیسے اولاد عطا ہو سکتی ہے. تو واضح بات ہے علامہ جواد عاملی صاحب یہ فرما رہے ہیں کہ یہ پروردگار کی اس بشارت کو بعید نہیں سمجھ رہے، یہ نہیں سمجھ رہے کہ ایسا نہیں ہو سکتا، بلکہ ازرائے تعجب میں کہ واقعاً ایسا ہو جائے گا، کہ واقعاً مجھے بھی اولاد عطا ہوگی، اس تعجب میں یہ بات کر رہے ہیں ایک چیز. اور دوسری چیز کہ پروردگار سے گفتگو کو خاتمہ نہیں کرنا چاہتے، یعنی اگر پروردگار نے اولاد دے دی، پروردگار نے کہا میں تو بشارت دے رہا ہوں، और अब ये शुक्रिया अदा कर देते और बात ख़त्म हो जाती। लेकिन हज़रत ज़करिया परवरदिगार से जो गुफ्तगू हो रही है, इस गुफ्तगू को ख़ात्मा नहीं करना चाहते, अगरचे गुफ्तगू फ़रिश्तों के ज़रिए से हो रही है, क्योंकि ये आयत में गुजर गया फ़नादतुल मलाइकतु वहुव क़ाइमुन युसल्ला फ़िल महराब, कि हज़रत तो मुसल्ला इबादत में हालत क़याम में परवरदिगार की इबादत कर रहे थे और उस वक्त फ़रिश्ते ये निदा लेकर आए कि रब ये कह रहा है कि हमने आपको एक ग़ुलाम की बशारत दी। लेकिन वो जो खुदा से गुफ्तगू हो रही है उसका ख़ात्मा नहीं चाहते हज़रत ज़करिया, इस वजह से इस बात को तुलानी भी कर रहे हैं एक चीज़, और दूसरी चीज़ अपने ताज्जुब का भी इजहार कर रहे हैं। ये दो चीज़ें हैं, ना कि जो अफराद ये कह रहे हैं कि इस परवरदिगार की इस इनायत को, परवरदिगार के इस करम को, इस लुत्फ़ को वो बईद समझ रहे थे, और वो ये समझ रहे थे ये कैसे हो सकता है, ये तो हो ही नहीं सकता, ये बात नहीं है। अगर ये बात होती कि ये हो ही नहीं सकता, ये मुहालात में से, ये बईद बोध है, ये बहुत बात बईद है, तो वो फिर ये दुआ ही नहीं फरमाते और ये नहीं कहते कि वलम अकुम बे दुआ का रब्बी शकिया, ये सारी बातें ना होती। उसके बाद आप देखते हैं कि सूरह मुबारक के अंबिया में ये बात है कि परवरदिगार ने कहा कि हज़रत ने जब ये बात की वकान अतिम रति आखिरा, कि मेरी बीवी तो बांझ है, तो सूरह मुबारक के सूरह मुबारक के अंबिया में परवरदिगार ने कहा वो असलह ना लहू ज़ौजहु, कि हमने उनकी ज़ौजा को इस काबिल बना दिया कि वो एक औलाद की मुतहम्मिल हो सके, एक औलाद को तवल्लुद कर सके एक बच्चे की। कि यहाँ पर आगे जवादी आमली साहब फरमाते हैं कि इसका ये मतलब, अगर कोई कहते हैं इस आयत का ये मतलब है वासलहना लहू ज़ौजहू, कि हमने दोबारा से उनकी बीवी को जवान कर दिया, तो ये ज़रूरी और लाजमा नहीं है। अगर कोई ये दलील ये बात लाते तो इसके लिए इसको एक और दलील की ज़रूरत पड़ेगी। ये आयत फ़कत ये नहीं बता रही, यह आयत सिर्फ ये बता रही है कि उनकी बीवी में औलाद पैदा करने की सलाहियत आ गई, इस हद तक ये आयत बता रही। अगरचे ये भी हो सकता है परवरदिगार मुताल चाहे तो वो दोबारा जवान भी हो सकती है, इसमें कोई उसकी कुदरत पे हर्फ नहीं आता, लेकिन इसके लिए एक और दलील की ज़रूरत है। क्योंकि ये पूरे वाक़े में आप देख रहे हैं कि कहीं भी हज़रत ज़करिया ने परवरदिगार की कुदरत पर शक नहीं किया है, क्योंकि वो जानते हैं वलिल्लाहि जुनूदु समावात वलर्स, अल्लाह ही के लिए आसमान और ज़मीन के तमाम लश्कर है, वो तो ये बात जानते हैं। लेकिन ये बात इस वजह से थी कि वो ये जानना, वो अपनी काबिल की काबिलियत में उनको शक था कि मैं काबिल नहीं हूँ। सल्लल्लाहु अलैहि मुहम्मद व आलि तौहीरीन।